آگے موت کا قصہ ہے. قل آپ فرما دیجئے, یتوفاکم ملک الموت الذی وکل بکم, فرمائیے کہ جان قبض کرے گا تمہاری موت کا فرشتہ جو تم پر مقرر کیا گیا. پھر کیا ہوگا؟ ثم الی ربکم ترجعون, پھر تم اپنے رب کی طرف لوٹائے جاؤ گے, پھر تم اپنے رب کے سامنے پیش کیے جاؤ گے. پچھلی آیت کا آخر دیکھیے, ہم بلقاء ربہم کافرون, وہ اپنے رب کی ملاقات کا انکار کر رہے ہیں, اور یہاں آ رہا ہے کہ الی ربکم ترجعون, تمہارا رب ہے یہ. پھر دیکھیے وہاں ربہم, یہاں ربکم, دونوں میں فرق ہے. ایک مومن اور ایک کافر کا نقطہ نظر ہمیشہ فرق ہوتا ہے, جینے کا بھی اور مرنے کا بھی. نہ کافر اللہ کی مرضی سے جینا چاہتا ہے اور نہ مرنا چاہتا ہے, لہٰذا کٹ حجتیاں کر کر کے وہ اللہ تعالیٰ کی طرف جانے کا انکار کرتا ہے. اس کا خیال کیا ہوتا ہے کہ ہم اپنی مرضی سے اپنے سارے کاموں کو کر لیں گے. اللہ تعالیٰ کہتے ہیں کہ نہیں, یہ اپنے رب کی ملاقات سے منکر تھے, لیکن موت تو آئے گی, فرشتہ مقرر ہے. یتوفا, پیچھے کتنی دفعہ یہ لفظ پڑھ چکے, توفی پورے کا پورا لینا. موت کی صورت میں تو آدھی روح جاتی ہے نا تمہارے جسم سے, لیکن جسم تمہارا ادھر موجود ہوتا ہے, لیکن اصل میں جب موت آئے گی تو تمہاری روح کا دوسرا پرت بھی اٹھا کے لے جایا جائے گا اور واپس نہیں آئے گا, جسم ادھر ہوگا. ہم کہتے ہیں کہ پھر تو جسم بھی اٹھنا چاہیے, نہیں, یتوفا پورے کا پورا لے گا, کس کو؟ روح کو لے گا. دیکھیے کہ اصل ہمارے جسم جو ہے نا, جس کو میں کہتی ہوں نا, میں نے یہ کھایا, میرا, ہمارا, یہ میرا یہ جسم نہیں ہے. جسم تو ایک باٹل ہے. مثلاً آپ بازار سے کوئی ایک بہت اچھی چیز خرید کے لاتے ہیں, آپ پاؤچ کھولتے ہیں, اب آپ کو کسی کنٹینر میں ڈالنی ہے وہ چیز. آپ ایک کنٹینر گھر سے نکالتے ہیں, اس کے اندر وہ ساری چیز پلٹ دیتے ہیں. اصل چیز کیا ہے؟ وہ اندر کی چیز ہے, کیونکہ جب تک وہ اس کنٹینر میں نہیں ڈلی تھی تب بھی وہ پوری تھی, لیکن آپ نے سہولت کی خاطر, سنبھالنے کی خاطر اس کو لفافے سے, بیگ سے نکال کر ایک کنٹینر میں ڈال دیا. پھر آپ چیزوں کو کیسے کنٹینر میں ڈالتے ہیں؟ جیسا اس کا استعمال ہوتا ہے. مثلا کیچپ ہے, آپ اس کو کیسی بوٹل میں ڈالیں گے جس کا ڈھکن چھوٹا ہو تاکہ ساری نہ لڑک جائے. لیکن اگر آپ گھی لائیں اور گھی ڈالیں, وہ کہاں ڈالیں گے کہ جس کا ڈھکن کھولا ہو تاکہ آپ کو ضرورت کے مطابق کھولنا آسان ہو. بس یہ ہے مثال میری اور آپ کی. یہ جو جسم ہے نا اس وقت میرا اور آپ کا, ہم سب ایک دوسرے کا جو دیکھتے ہیں, یہ کنٹینر ہے, یہ ڈبہ ہے, ایک شیشے کی بوٹل ہے, یا ایک بوٹل ہے جس میں آپ نے کوئی کیچپ یا جوس ڈالا ہوا ہے. ہماری موت کے وقت ہوگا کیا؟ یہ کنٹینر ادھر کا ادھر, اور اندر سے ہمیں نکال کے لے جایا جائے گا. ہماری روح ہی اصل میں ہم ہے. یہ بات کہتے ہوئے بھی اپنے کانوں کو سنائے تو عجیب بات لگتی ہے, لیکن حقیقت ہے کہ ہم اصل میں وہ ہیں جو دکھتے نہیں ہیں. اندر جو چھپا, وہی ہمارے رویے منتخب کرتا ہے, اسی چیز سے ہماری ساری کہانیاں کھلتی ہیں. بس موت کی صورت میں ملک الموت نے کرنا کیا ہے؟ ہماری روح کو اٹھا کے لے جانا ہے, اور خالی ڈھکن کو دیکھ دیکھ کے روتے رہتے ہیں. کبھی ایسا ہوا جیم کی بوٹل کو دیکھ کے, خالی ڈھکن کو بوٹل کو دیکھ کے کوئی روئے, ہائے جو بوٹل ٹوٹ گئی, بوتل نہیں ہے, جیم چلا گیا؟ نہیں, ہم بوٹل کے ٹوٹنے پہ روئیں گے کہ ہائے بوٹل ٹوٹ گئی, اندر جیم تھا. خالی بوٹل ٹوٹ جائے مسئلہ فرق ہو جاتا ہے. ہم جس مرنے والے کے پاس بیٹھے ہوتے ہیں نا, ڈیڈ باڈی جس کو آپ کہتے ہیں, وہ کچھ بھی نہیں ہوتا, وہ خالی بوٹل ہے. اندر سے ساری چیز چن کے لے گئے فرشتہ. کون لے رہا ہے؟ ملک الموت. یہاں دیکھیے کہ نام آ گیا اس فرشتے کا جو موت دیتا ہے. یہاں واحد ہے, دیکھیے مفرد میں آیا نا, سنگولر میں, لیکن باقی آیتوں سے ہمیں پتہ چلتا ہے کہ ایک سے زیادہ فرشتے ہیں, اور نبی صلی اللہ علیہ وسلم کی روایات سے پتہ چلتا ہے کہ ایک فرشتہ جو موت کو نکالتا ہے, بعض روایتوں میں اس کا نام اسرائیل بھی آتا ہے, یہاں ویسے قرآن میں ملک الموت ہے, ان کے ساتھ مددگار ہے. جیسے الذین تتوفاہم الملائکہ, تو وہ لوگ جن کو فرشتے فوت کرتے ہیں, تو عمل بھی اسی طرح سے موت کا ہوتا ہے. اگر ہم قرآن اور سنت سے موت کا منظر دیکھیں تو پتہ کیا چلتا ہے کہ سارے جسم سے روح نکالنے کے لیے مختلف فرشتے مقرر ہوتے ہیں. کوئی ٹانگوں سے, کوئی پاؤں سے, کوئی جوڑوں میں سے, کوئی ہاتھوں میں سے نکالتا ہے. سارے جسم سے جب کھینچ کھینچ کے روح کو خلق کے پاس لے آتے ہیں نا, تو اس وقت پھر ملک الموت ہاتھ بڑھا کے اس کی روح کو کھینچ لیتے ہیں. والنازیات غرقا, والناشدات نشتا. اللہ تعالیٰ کہہ رہے ہیں الذی وکیلا, جو تم پر مقرر کیا گیا. لفظ وکیلا دیکھیے, یہ وہی لفظ ہے جس کو آپ اردو میں وکیل کے لیے استعمال کرتے ہیں, توکل کے لیے استعمال کرتے ہیں. کیا پتہ چلا کہ موت کا فرشتہ تو ہماری حفاظت کر رہا ہے, نگہداشت کر رہا ہے, ڈرنے کی تو ضرورت ہی نہیں ہے. اب آپ کہیں گے کہ اچھا کیسے حفاظت کرتا ہے, کچھ باتیں ہم کرتے ہیں اس میں سے ملک الموت کے ناطے سے کہ یہ کس طرح ہے, اس کی کیفیت کیا ہے. پہلی بات تو یہ کہ ملک الموت اپنی مددگار ٹیم کے ساتھ آتے ہیں اور یہ کام کرتے ہیں. کیسے کرتے ہیں؟ غیب کا معاملہ. آپ سوال اٹھاتے ہیں ذہن میں کہ بھئی ساری دنیا میں ہزاروں لاکھوں انسان مر رہے ہیں, تو کیا پھر سارے ایک ساتھ مرتے ہیں تو ملک الموت بیچارے کدھر جاتے ہوں گے؟ تو بات یہ ہے کہ ملک الموت کو اللہ نے یہ قدرت دی ہے کہ ایک جگہ پہ رہتے ہوئے سب جگہ کا کام کر سکے. کیسے؟ امام مجاہد فرماتے ہیں ساری دنیا, آپ بھی امیجن کیجئے گا, ساری دنیا ملک الموت کے سامنے ایسی ہے جیسے کسی انسان کے سامنے ایک کھلے تشت میں دانے پڑے ہوئے ہوں اور وہ جس کو چاہے اٹھا لے. امیجنیشن میں لائیں انگور, آپ کے سامنے ٹرے رکھی ہوئی ہے, ایک بڑی سی ڈش ہے, کیا آپ کو مشکل ہوتا ہے کہ یہ اٹھاؤں کہ وہ اٹھاؤں, آگے کا اٹھا لوں, دور کا اٹھا لوں, قریب کا اٹھا لوں؟ فرشتے ہمارے تصور سے کئی گنا بڑے ہیں. اللہ کے نبی نے ایک موقع پہ حضرت جبرائیل کو جو دیکھا, اور اس وقت صرف دو پر کھلے تھے ان کے, اور آپ کو ایسے لگا پورے آسمان پورے افق پہ جبرائیل ہے. خوف طاری ہو گیا آپ کے دل پہ, اور کل ان کے 600 پر ہے. کون اللہ کے مقابلے کر سکتا ہے؟ اس کی فوج, اس کی آرمی, اس کے بندے, اس نے فرشتے پتہ نہیں کتنے بڑے بنے, جس کا عرش اتنا بڑا ہے, جو اتنا بڑا سمندر لگا سکتا ہے, کیا کچھ نہیں دکھتا اس کے لیے مشکل ہے؟ آپ دیکھیں کہ ایک ہی وقت میں سارے سمندروں سے پانی بھاپ کی طرح اڑ رہا ہے نا, مشکل ہوتی ہے؟ تو روح نکلنی بھی تو بھاپ ہی نکلنا ہوتا ہے, ہماری روح تو اڑتی ہے, مشکل کسی کے لیے نہیں ہے. اب یہ ملک الموت آتا کیسے ہے, روح کیسے قبض کرتا ہے؟ ایک روایت میں آتا ہے کہ ایک مرتبہ ایک انصاری صحابی کے سرحانے اللہ کے نبی صلی اللہ علیہ وسلم نے موت کے فرشتے کو دیکھا تو کہا کہ میرے صحابی کے ساتھ نرمی کا معاملہ کرنا, یعنی آسانی کا معاملہ فرمانا. تو ملک الموت نے جواب دیا کہ آپ مطمئن رہیں, میں ہر مومن کے ساتھ نرمی کا معاملہ کرتا ہوں, اور فرمایا کہ جتنے آدمی شہروں یا دیہاتوں میں, جنگلوں یا پہاڑوں میں آباد ہیں یا دریاؤں میں آباد ہیں, میں ان میں سے ہر ایک کو دن میں 5 بار دیکھتا ہوں. شاید یہ 5 نمازیں اس لیے تو نہیں رکھی ہوئی, واللہ عالم. ان میں سے ہر چھوٹے اور بڑے سے بلا واسطہ میں واقف ہوں, یعنی مجھے پوچھنا نہیں پڑتا وہ کہاں رہتا ہے, اس کا نمبر ذرا دینا, میں نے جانا ہے, کوئی ڈائریکشن نہیں لیتا لوگوں سے, ہر ایک کا مجھے پتہ ہے. پھر فرشتے نے فرمایا کہ اے محمد صلی اللہ علیہ وسلم, یہ جو کچھ ہے یہ اللہ کے حکم سے ہے, یعنی میری کوئی قدرت نہیں. وہ قلعہ جو علاح غلیبت مجھول ہے, مقرر کیا گیا, تم پر کیا گیا, کس نے کیا بتایا نہیں جا رہا, اللہ نے کیا. فرمایا کہ میں تو یہ سب اللہ کے حکم سے کرتا ہوں, ورنہ میں اگر ایک مچھر کی روح بھی قبض کرنا چاہوں تو مجھے اس پر قدرت نہیں ہے, جب تک کہ اللہ تعالیٰ کا امر ہی سامنے نہ آ جائے. یعنی یہ دی ہوئی اتھارٹی ہے, یہ ایسے ہی ہے کہ جیسے کوئی کمپنی اپنی سٹیمپ دے دیتی ہے کسی کو کہ جاؤ اس کو جہاں ضرورت ہو استعمال کر لینا. کمپنی کا اختیار ہے اس کا نہیں, ایک غلط ٹھپا لگائے گا اس کی جاب چلی جائے گی, ہو سکتا ہے قید میں آ جائے. اسی طرح جو فرشتے کام کر رہے ہیں اللہ تعالیٰ نے ان کو اختیار دیا ہے. یہ نہیں ہو سکتا کہ کوئی ملک الموت سے دوستی کر لے اور کہ میری روح نہ نکالنا. اگلی بات ذہن میں رکھیے گا کہ فرشتہ موت نبیوں کی جان نکالنے سے پہلے ان سے اجازت لیتا ہے. ہم سے لے تم تو دیں نا, صحیح روایات سے ہمیں چیزیں ملتی ہیں, اس میں آتا ہے کہ مختلف موقع پہ انبیاء کرام سے ملک الموت نے اجازت چاہی, تو اس میں سب سے پہلے جو ایک روایت ہمیں ملتی ہے وہ آدم علیہ السلام کی ملتی ہے. پیچھے ہم واقعہ پورا تفصیل سے دیکھ چکے کہ جب روحیں پیدا کی گئیں تو اس میں ایک روح بڑی چمکتی ہوئی دیکھی آدم علیہ السلام کو, کہا یہ کون ہے؟ کہا یہ آپ کا بیٹا داؤد ہے. کہا بڑا پیارا ہے؟ کہا ہاں بڑا خوبصورت ہوگا. کہا عمر کتنی ہے؟ کہا یہ اتنی عمر ہوگی. کہا یہ تو بہت تھوڑی ہے. کہا اچھا फिर आपकी मर्जी, अपनी उम्र में कुछ दे दें। कहा अच्छा 40 साल मेरे दे दीजिए। दे दिए। जब हज़रत आदम अलैहिस्सलाम की उम्र, कहते हैं कि 1000 साल की टोटल उम्र थी इनकी भी, तो जब इनकी उम्र में वो 40 साल अभी कम थे तो मलकुल मौत आ गया। कहा जी अपनी जान दीजिए। कहा तुम कैसे लेने आए, अभी तो मेरे 40 साल बाकी हैं। कहा नहीं, वो तो आप अपने बेटे को दे चुके। कहा मुझे तो नहीं याद, मैं तो नहीं दूंगा। वह नसी आदम, आदम भूल गए, भूलने वाले थे। फिर रिवायत तो मैं अल्लाह ने उनको भी पूरी कर दी, इनको भी कर दी। इसी तरह एक और नबी के बारे में एक रिवायत आती है, जो है हज़रत इब्राहीम अलैहिस्सलाम। रिवायत में आता है कि जब इनकी मौत का वक्त करीब आया तो मलकुल मौत इनके पास आया। पहले तो अल्लाह ताला से कहा कि अल्लाह ताला मुझे इजाज़त दीजिए कि मैं इब्राहीम अलैहिस्सलाम को खुशखबरी दे दूँ, क्योंकि नबियों के लिए और नेक लोगों के लिए तो मौत खुशखबरी होती है। ये तो हमें हाथ पाँव पड़ जाते हैं, यकीन करें। अगर हकीकत में हम नेकियां करें ना, तो आपको अपनी मौत का सोच के मज़ा आएगा। कैसा फील होता है, मरूंगी अल्लाह के पास जाऊंगी, नबी को देखूंगी, अच्छा अपने माँ बाप में से जो चले गए उनको देखूंगी। और आप अपने दिल का जायज़ा खुद लिया करें, कोई किसी को नहीं ले सकता। कैसा लगता है, मौत का खौफ निकला, डेथ फोबिया से निकले, टेंशन स्ट्रेस से निकले। अभी भी किसी लिफ्ट में बैठते हुए खौफ आ रहा है, जहाज़ में बैठते हुए खौफ आ रहा है, तो समझे कि अभी काफ़ी ज़्यादा कमी है। बहरहाल हज़रत इब्राहिम के पास जाने से पहले इजाज़त मांगी। अल्लाह ताला ने फरिश्ते को कहा कि आपको इजाज़त है। फरिश्ता इब्राहिम अलैहिस्सलाम के पास आया और कहा कि अल्लाह ताला आपको खुशखबरी देता है, यानी अब आपकी मौत का वक्त करीब है। तो उन्होंने कहा कि तुम मुझे कुछ बातों का जवाब दो। एक ये है कि ये बताओ कि तुम काफिरों की रूह कैसे निकालते हो, किस हाल में आते हो उनके पास। तो रिवायत में आता है कि मलकुल मौत ने कहा कि आप मत पूछें, आप उसकी ताकत नहीं रखते, आप सुन नहीं सकते, बेहतर है कि आप इससे एराज करें। इब्राहिम ने कहा नहीं, आप बताएं तो सही आप किस तरह निकालते हैं। तो मलकुल मौत ने कहा कि मैं उनके पास बड़ी कबीख शक्ल में आता हूँ, बड़ी ड्रॉनी शक्ल में आता हूँ, और ये जो बाल रोंगटे होते हैं ना जिस्म के, स्किन के, हर रोंगटे में से शोले निकल रहे होते हैं। कुछ इस किस्म की मंजर कशी की कि इब्राहिम अलैहिस्सलाम गशी खा चुके, बेहोश हो गए। फिर जब इफाका हुआ, थोड़ी होश आई, संभले, तो कहा कि आप बताओ कि मोमिन की रूह कैसे निकालते हो। तो उस पे मलकुल मौत ने फिर कहा कि आप ना पूछें, बड़ा खूबसूरत मंजर है, आप नहीं ताब लाएंगे। कहा नहीं, बताइए। फिर उन्होंने उसका मंजर खींचा कि मैं एक खूबसूरत नौजवान की सूरत में आता हूँ, सफ़ेद चेहरे के साथ आता हूँ, और बड़े प्यार से उनकी रूह खींचता हूँ। और इसी तरह फिर मलकुल मौत ने इब्राहिम अलैहिस्सलाम की रूह को खींचा। एक तीसरे नबी हज़रत मूसा अलैहिस्सलाम, इनके बारे में आता कि मलकुल मौत जब इनके पास आए और इजाज़त तलब की कि आप चाहें तो मैं अब आपकी जान निकाल दूं, तो हज़रत मूसा ने कहा नहीं नहीं अभी नहीं मुझे मरना, मैं तो नहीं मरूंगा। मूसा मरा। सही बुखारी की रिवायत है कि मूसा को ज़रबे कलीम थी ना, आखिर क्या क्या रास्ते बनते थे, उन्होंने घूसा मारा और मलकुल मौत की आँख निकल गई। अब कैसे निकली अल्लाह को पता। रोते हुए अल्लाह के पास गए, अल्लाह तेरा बड़ा ज़बरदस्त नबी है, जान ही नहीं दे रहा। कहा अच्छा कोई बात नहीं, आप जाएं वापस और मूसा से कहें कि ये एक बैल है, जैसे बुल होता है, उसके ऊपर आप हाथ रख लें, जितने बाल उसके आपके हाथ के नीचे आ जाएंगे इतने साल मेरे मूसा को एक्स्ट्रा उम्र दे दो। कहा अच्छा ठीक है। वो वापस आए, कहा अब ये ऑप्शन है कि आप हाथ रखें, इसके बाद फिर जितने बाल उतने साल लंबे होंगे। कहा उसके बाद क्या होगा। कहा फिर मौत है। कहा फिर मौत है तो फिर अभी मौत से। वो खिला बिकुम, हर बंदा मौत की आड़ में, यकीन करें, अपनी मौत को सोचा करें। आप जिंदगी से ज़्यादा मौत के ख्वाब देखें। हम कहते हैं ना, आपके ख्वाब पूरे हुए, वो घर जो आपके ख्वाबों की जन्नत है, वो वहमों की जन्नत है, वो बेवकूफ़ों की जन्नत है, क्योंकि आज घर बना, कल आपके जाने की बारी आ गई। अब आपके ख्वाब अगली दुनिया के होने चाहिए। मोमिन जीता इस दुनिया में है, लेकिन जीता आखरत के लिए। मोमिन के पास जो कुछ इधर होता है इस्तेमाल यहाँ करता है, उसका नफ़ा या नुकसान वहाँ चेक करता है, वहाँ स्लिप बन रही है, वहाँ हमारे डिपॉजिट्स बन रहे हैं, वहाँ हमें पता चलता है कि हमारे पास कितना है। अब एक और सवाल जहन में आता है कि इंसानों की रूहें तो मलकुल मौत निकालते हैं, तो क्या जानवरों की रूहें भी मलकुल मौत निकालते हैं। इसके बारे में जो ज़्यादा स्ट्रॉन्ग राय वो ये है कि हाँ, हर एक की रूह मलकुल मौत ही निकालते हैं। इमाम मालिक से ये सवाल पूछा गया कि क्या जानवरों की रूह भी मलकुल मौत निकालते हैं, तो कहने लगे कि मच्छर की रूह भी अल्लाह के इज़न से मलकुल मौत ही कब्ज़ करते हैं। बस रिवायतों में कुछ यहाँ भी इशारा मिलता है کہ انسانوں کی تو فردن فردن ملک الموت نکالتے ہیں، لیکن باقی جانوروں کی اللہ کے حکم سے جان نکل جاتی ہے، اور یہ انسان کو دیے ہوئے شرف اور کرامت کی وجہ سے. واللہ عالم، ہمیں اس سے کوئی زیادہ فرق تو نہیں پڑتا، لیکن اس طرح کی روایت ایک ہے. حضرت انس فرماتے ہیں کہ رسول اللہ نے فرمایا کہ بہائم، بہائم ہوتا ہے بہیما سے، یہ جو کیٹلز ہیں، بہائم اور حشرات، حشرات ہیں انسیکٹس، زمین پہ چلنے والے کیڑے، حشرات الارض سب کے سب اللہ کی تسبیح میں مشغول رہتے ہیں، یہی ان کی زندگی ہے. جب ان کی تسبیح ختم ہو جاتی ہے تو اللہ تعالیٰ ان کی روح قبض کر لیتا ہے، اور جانوروں کی موت ملک الموت کے سپورٹ نہیں کی جاتی. یہ تفسیر مصری کی روایت ہے، اور دہلمی اور کچھ اور روایتوں میں بھی ہے، ابن عمر نے بھی یہ روایت کی. تو بہرحال جیسے بھی ہے. اب ایک اور سوال ہے کہ ملک الموت کو کیا کام ملا، کوئی پسند کرے گا ان کو؟ تو ایک روایت میں آتا ہے کہ جب اللہ تعالیٰ نے اسرائیل کے سپورٹ ساری دنیا کی موت کا معاملہ کیا، تو انہوں نے عرض کیا کہ میرے پروردگار، آپ نے تو مجھے ایک ایسی خدمت سپورٹ کر دی کہ ساری دنیا والے مجھے برا بھلا ہی کہیں گے، کوئی میرا ذکر خیر تو کرے گا نہیں. جیسے ٹیسٹ کا پیپر چھیننے والوں کو کوئی پسند نہیں کرتا، ایگزامینرس، مجھے تو ضرور وقت چاہیے، اور کسی کو نہیں اچھا لگتا نا کہ کوئی لے لے. تو ٹکٹ دینے والے بھی نہیں لوگوں کو اچھے لگتے جو غلط جگہ گاڑی کھڑی کرنے کا ٹکٹ دیتے ہیں. تو کہا اللہ تعالیٰ سارے ہی مجھے برا بھلا کہیں گے، جہاں میرا ذکر آئے گا لوگ برائی سے ذکر کریں گے. اس پہ اللہ تعالیٰ نے فرمایا، ہم نے اس کا تدارک کر دیا، یعنی ہم نے اس بات کا علاج کیا. اور وہ کیا کہ دنیا میں موت کے کچھ ظاہری اسباب پیش کر دیے، کچھ بیماریاں، کچھ دکھ رکھے، لوگ ہمیشہ موت کو انہی کی طرف جوڑتے رہیں گے. مثلا ہائے بیمار ہو گیا. آج آپ دیکھیں کبھی بھی ہم نے یہ تو نہیں کہا کہ ملک الموت آئے اور مار گئے. بیماریاں، حادثات، اس طرح کی باتیں، تو آپ لوگوں کی بدگوئی سے محفوظ رہیں گے کہ لوگ بیماریوں میں الجھے رہیں گے، حالانکہ موت بیماری سے بھی نہیں آتی. یہ تفسیر مصری کی روایت ہے. اسی طرح ابن عباس رضی اللہ تعالیٰ عنہ سے ایک روایت امام بغوی لے کر آئے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جتنے امراض ہیں، بیماریاں ہیں، دکھ ہیں، درد اور زخم ہیں، یہ سب موت کے قاصد ہیں، امبیسیڈرز ہیں. یعنی ملک الموت خود نہیں آتے، پہلے یہ چھوٹے چھوٹے پیغام بھیجتے ہیں، ہر ایک بندے کو موت کی یاد دلاتا ہے. اور جب موت کا وقت آتا ہے تو ملک الموت مرنے والے کو کہتے ہیں کہ بندہ خدا، میں نے اپنے آنے سے پہلے کتنی خبریں، کتنے قاصد یکے بدیگرے تجھے خبردار کرنے اور موت کی تیاری کرنے کے لیے بھیجے تھے، اب میں آ پہنچا ہوں. جس کے بعد کوئی اور خبر دینے والا قاصد نہیں آئے گا. اب تم چاہو تو خوشی سے، اور چاہو تو ناخوشی سے اور مجبوری سے اپنے رب کا حکم مان لو. تو یہ ہے موت کا معاملہ. وکھلا بکم، یہاں سے ایک بہت ہی رقیق سا مسئلہ بھی پتہ چلتا ہے کہ ملک الموت کو کسی کی موت کے آنے سے ایک لمحہ پہلے تک بھی نہیں پتہ ہوتا کہ اس کی موت کا وقت آ گیا. بالکل جس طرح آپ کہتے ہیں نا کہ فوراً ایکسلریٹنگ قسم سے اس کو کہا جاتا ہے، لیکن اللہ تعالیٰ نے اس کو اس طرح کی قدرت دی ہوئی ہے کہ جو ہی ان کو کہا جاتا ہے فوراً وہ روح نکال دیتے ہیں. یہ مسند احمد کی روایت کا خلاصہ ہے کہ جو ہی ان کو حکم ملتا ہے فوراً وہ کرتے ہیں. بھلا کیوں؟ تھوڑی سی اپنی انٹلیکٹ یوز کریں. ابھی آپ ریسنٹلی اس کی ایک دلیل بھی پڑھ چکے ہیں، کوئی نہیں جانتا کہ وہ کس جگہ پہ مرے گا، کہاں مرے گا. بہرحال بہت سارے ایسے واقعات ہمیں ملتے ہیں کہ جس میں ملک الموت کے جان نکالنے کے مرحلے پیچھے آ کئی آیتوں میں پڑھ بھی چکے ہیں کہ موت کے وقت مومن کی روح کیسے ہے، لیکن یہاں جو موت کا وقت ہے وہ کس کا ہے؟ یہ کافر کی موت ہے. یہاں پہلی آیت میں تو یہ کہہ دیا نا، وکیل بکم، تم سب پہ مقرر ہے. موت زندگی کی حفاظت کرتی ہے، یاد رکھیے. موت تو زندگی کو کہیں جانے ہی نہیں دیتی، کیونکہ اس نے وقت پہ پکڑنا ہے اس کو. جیسے پولیس کی گاڑیاں چیز کرتی ہیں نا مجرموں کو، اس طرح موت ہماری زندگیوں کی گاڑیوں کی حفاظت کر رہی ہے، اس کو پیچھے سے جا رہی ہے. اور ثم الی ربکم ترجعون، پھر تم اپنے رب کی طرف لوٹائے جاؤ گے، تمہیں وہاں اللہ تعالیٰ کے ساتھ ملاقات کرتے ہوئے اندازہ ہوگا کہ جتنی باتیں دنیا میں تھیں وہ ہوں گی. پیچھے انہوں نے کہا کیسے ہم ہوں گے، آئذا دللنا فی الارض، زمین میں چلے جائیں گے پھر نکلیں گے. اللہ تعالیٰ کہہ رہے ہیں تم زمین میں نہیں، تم سات زمینوں کی تہوں میں بھی چلے جاؤ، अल्लाह मलकुल मौत को वहाँ भी भेजेगा और वो इंसान की रूह जो है वो लेकर आएगा और इंसान कुछ भी उस वक़्त कर ना सकेगा। अच्छे तरीके से प्यार से मोहब्बत से लपेटेगा उनकी रूह को जो अल्लाह की हुक्मों पे चलते रहे, और बड़े ही बुरे तरीके से उन लोगों की रूहें निकलेंगी जिनको दुनिया में बहुत सारी वार्निंग मिली लेकिन उसके बाद ना माने। ये मौजू सूरत निसा की आयत 97, सूरत मोहम्मद आयत 27, सूरत अल अनाम आयत 93, सूरत अनाम ही की आयत 61 में भी हम पढ़ चुके कि जिसमें काफिर की मौत का ख़ास तौर पे तذکرہ ہے। अगली आयतें कुछ इसी किस्म की मंजरकशी करती हैं। वलौ तरा, और काश तुम देखो। कौन देखे? हम में से हर एक देखे। कैसे देखे? तसव्वुर की आँख से देखे। इज़िल मुजरिमून नाकिसू रुऊसिहिम इंद रब्बिहिम, जब मुजरिम अपने सर झुकाए हुए अपने रब के सामने पेश किए जाएंगे। आपने नोट की एक बात, सूरह सजदा को रात को पढ़ने की हिकमत समझ आ रही है? तीसरी दफ़ा इसमें रब के सामने पेशी का तस्करा कि बिस्तर पे जाते ही अगर समझ के पढ़ रहे हो तो तीन दफ़ा तो उसने कह दिया कि लोगों तुमने मुझसे मुलाकात करनी है। ये इस बात का पैगाम है कि हो सकता है कि तुम इस बिस्तर से खुद ना उठो, तुम्हें चार लोगों के सहारे पे उठाया जाए, तुम रब के सामने पेश किए जाओगे और अगर मुजरिम होने की कैफियत में जाओगे तो सर झुके होंगे। रूसिहिम, रास की जमा, उस वक़्त उनकी ज़ुबान पे क्या जुमला होगा? रब्बना अबसरना, ए हमारे रब हमने सुन लिया, ए हमारे रब हमने देख लिया, अब आंखों से देख लिया। ये है वो वक्त जिस वक्त आंखें खुलती हैं। हमारे यहाँ एक जुमला बोलते हैं किसी की मौत पे, फलां की आज आंखें बंद हो गई। बंद नहीं होती, खुलती हैं। क्यों? रब्बना अबसरना, हमने देख लिया। वो चीज़ें दिखने लगती हैं जो दुनिया में नहीं दिखती। हदीस में आता है कि जो ही नज़ा का वक्त आता है ना तो बंदे को फरिश्ते नज़र आने शुरू हो जाते हैं, और फरिश्तों के नज़र आने का मतलब यह है कि अब वो दुनिया में से किसी से कलाम नहीं कर सकेगा। किसी की भी मौत का अगर वक्त आपको याद हो तो आप देखेंगे कि ज़ुबान बंद हो जाती है, आँखों में फरियाद है, आँखों में पानी है, इशारे से पानी मांगेंगे, बोल नहीं सकते। ये अल्लाह ने हिफाजत की है, क्योंकि वरना तो इंसान फरिश्तों की खबरें दे। लेकिन कुछ इसके तासुरात हमें सही हदीस से मिलते हैं। अगर मौका मिला ज़िंदगी में कभी तो तफ़ीम सुन्ना सीरीज़ की अगली बुक्स में आपको पढ़ाऊंगी एक और, कि जिसमें इंसान की मौत के वक्त के मनाजर और उसके साथ क्या होता है, तो मोमिन के साथ मौत के वक्त उस क्या मामला हो रहा होता है और काफिर के साथ क्या हो रहा होता है, उसकी पहचान है, अलामतें हैं। सही रिवायतों में काफिर जो होता है वो बड़ी घबराहट में होता है, कई ऐसी कैफियत है, और मोमिन के चेहरे पे मुस्कुराहट होती है। और असल मामले तो अल्लाह ही जानता है, हम तो नहीं जानते। लेकिन मैंने पीछे एक दफ़ा आपसे तस्करा किया था ना कि मेरे वालिद की बड़ी अचानक डेथ हुई थी। जो चीज़ मुझे सब्र पे माइल किया या अभी भी सब्र आता है, मुझे उनका आखिरी चेहरा नहीं भूलता। बिल्कुल जैसे कोई खिलखिला के हंस रहा और एकदम वहीं पिक्चर फ्रीज कर दी जाए ना, इस तरह उनकी पूरी जैसे बतीसी खुली हुई थी। अल्लाह को पता है, अल्लाह करे हमारे गुमान से भी वो अच्छे हों। आप भी दुआ करें, हम भी करते हैं, सब जाने वालों के अल्लाह अच्छी करे। लेकिन मोमिन फरिश्तों को जब देखता है ना तो उनको देख के मुस्कुरा उठता है। बस रिवायतों में आता है कि जैसे फूल पेश किया जाता है, इस तरह मोमिन को फूल दिखाकर उसकी रूह निकाली जाती है। मुझे ऐसे लगता है कि जैसे इंजेक्शन लगाने से पहले बच्चे को माँ बहलाती है, कैंडी दिखाएगी, झुनझुना दिखाएगी, और इतने में डॉक्टर इंजेक्शन लगाता है। इस तरह मलकुल मौत नेक लोगों की रूह के वक्त उनको पता नहीं क्या मनाजिर दिखाते हैं, वो उसमें खो जाते हैं। वो रूह निकलने का जो है तो बड़ा मरहला मुश्किल, लेकिन उनको नहीं महसूस होता कि जैसे एक खुशबू की शीशी खुली रह जाए तो बंदे को ना पता चले, इसी तरह बंदे मोमिन की रूह निकलती है। लेकिन काफिर की रूह जब निकलती है तो उसके चेहरे पर हसरत है, उदासी है, खिंचाव होता है, तकलीफ़ होती है, और आजजी का मामला। उधर क्या हो रहा है? इधर तो पता नहीं लोग उनके कितने फंक्शंस कर रहे हैं, लेकिन उधर क्या है कि रब्बना अबसरना वसमीना, ए रब हमने आज अपनी आंखों से देख लिया और अपने कानों से सुन लिया। पहले भी सुना हुआ था, लेकिन वो पढ़ते कहाँ थे किताबों को जिसमें से पढ़ना पड़ता, देखना पड़ता, और सुनते कब थे ऐसी बातें? ऐसे दर्स तो लोग सुनते ही नहीं, ऐसी कोई सीडी लोग पकड़ते नहीं है जिसपे लफ्ज मौत लिखा हो, यकीन करें। और मैं मर गया सीडी का नाम सिर्फ इसलिए हमें चेंज करना पड़ा कि पहली दफ़ा कोई नया बंदा पकड़ते हुए हाय, फिर उनको कहना पड़ता था नहीं बड़ा डेलिकेट लेक्चर है कोई इसमें मौत की सारे मरहले नहीं है। हालांकि जो एक दफ़ा सुन लेता था वो 10 दफ़ा सारे लोगों को भी आगे देने को तैयार, क्योंकि उसमें कोई डरने वाली बात थी ही नहीं। तो उसका नाम बदल के रख दिया, अभी मुझे और जीना है, कुछ इस तरह का उसका नाम हो गया कि जी लें आप और अभी मुझे नहीं जाना। अभी बात तो वही है ना, लेकिन बहरहाल लोग लफ्ज़ मौत से बहुत डरते हैं। आज सुन लिया फर्जे ना बस हमें वापस लौटा, क्यों नामल सालेहन हम अच्छे काम करेंगे, इन्ना मूकिनून हमें पूरा यकीन आ गया, अब हम यकीन लाने वालों में हो गए। फाइल है ये, फेल ना कीजिएगा, हम यकीन ला रहे, अब हमें यकीन आ गया कि जो नबियों ने कहा वो सच था, जो नबियों के तरफ बुलाने वालों ने कहा वो सच था। दुनिया में तो कुफर था और फ़ख्र था और गरूर था, दन दनाते फिरते रहे, हक से पाँव मुँह फेरे रहे, आज पता चला कि ये सब सच था। उस वक्त समझ आएगी कि आज गफलत की नींद से बेदार हुए, आज सारे स्टॉक एक्सचेंज बंद हैं, आज सारे नाइट क्लब्स बंद हैं, आज सारे बातिल की तरफ बुलाने वाले चीज़ें बंद हैं, आज पता चला कि तेरी बातें सच थी, अब तेरी नाफरमानी नहीं करेंगे। कहते हैं कि अब पछताए क्या हो, जब चिड़ियाँ चुग गई खेत अब क्या फ़ायदा। ये तो ऐसे ही को पेपर देने के बाद कहे कि आप मुझे सवाल समझ आ गए लाएं मैं दोबारा कर दूँ, क्या फ़ायदा होगा। कैसे ये लोग अपने आप को मुतमईन करके बैठ सकते हैं उस मौत के आने से पहले। अल्लाह ताला कहते हैं हम कोई नोटिस ही नहीं लेंगे। आप देखिए कि बीच में कोई जवाब नहीं है कि उनको इस बात पे क्या जवाब दिया जाएगा। और ये जो लफ्ज़ है ना लऊ तरा काश तुम, ये अल्लाह ताला नक्शा हमें क्यों दिखा रहे हैं, ताकि इंसान अपना मुहासबा कर ले। हदीस में आता है सईद मम वईद बग़ैरी ही, खुश किस्मत है वो इंसान जो दूसरे के हाल से नसीहत ले ले। इबरत ले लो, नक्शा खींच दिया, अब देख लो कि क्या कुछ हो रहा है, किस तरीके से हो रहा है, और तुम इस बात को अपनी ज़िंदगी में अभी से महसूस करना शुरू कर दो कि उस वक्त से पहले अमल कर लो। अल्लाह ताला कहते हैं छोड़ो, इनकी बात ना करो। वलौ शिना लआतैना कुल्ल नफ्सिन हुदाहा, अगर हम चाहते तो हम दे देते हर शख्स को उसकी हिदायत, लेकिन वलाकिन हक्कल कौलु मिन्नी, लेकिन ये बात तय हो चुकी है मेरी तरफ से, क्या लअम्लअन्न जहन्नम मिनल जिन्नति वन्नासी अजमाइन, कि मैं ज़रूर भरूंगा जहन्नुम को तमाम सरकश जिन्नों और नाफरमान इंसानों से। अल्लाह के ये वादे सच्चे हैं। और क्या कह दिया जाएगा अगली आज साथ ही लेंगे, फजूको पस चखो, अब मज़ा लो, टेस्ट करो, जैसे किसी के सामने खाना रखें और कहें खाओ, चखो अब। बीमा नसी तुम लिखा यौमिकुम हाजा, इस जुर्म की सजा के तुमने भुला दिया था अपने इस दिन की मुलाकात को। इन्ना नसी नाकुम, आज हम भी तुमको नज़रअंदाज कर देंगे, आज हम भी तुमको भुला देंगे। वज़ूक़ु अज़ाबल खुल्दि बिमा कुंतुम तामलून, और चखो अब दी अज़ाब इन करतूतों के इवस जो तुम किया करते थे। कितना ज़बरदस्त अंदाज़ है, खुदा फरामोश इंसान का हाल बयान किया जा रहा है। सारी ज़िंदगी मस्तियाँ मौज खेल कूद तमाशे, ज़िंदगी को एक फ़न समझा, फ़न प्लेक्स समझा, और आज कह रहे हैं कि हम कुछ करना चाहते हैं, हम बचना चाहते हैं। अल्लाह ताला कहते हैं कि फ़ायदा क्या होगा, कुछ मिलेगा तुम्हें इससे, कुछ भी नहीं मिलेगा, इसमें से कुछ भी चीज़ इनके सामने नहीं होगी। ऐसी चीज़ें इंसान को अपनी ज़िंदगी में खुद महसूस करनी पड़ेंगी। और इन हालात में एक बंदा जब अल्लाह ताला की तरफ आता है तो फिर उसको पता चलता है कि उसने क्या खोया और क्या पाया। यहाँ अब सवाल का जवाब है कि इनको हिदायत क्यों ना मिली। यहाँ जो लफ्ज़ है ना खुदा हा, काबिल गौर है, खुदा हा क्यों कहा। पिछले जुमले के साथ बात को जोड़ के देखें तो पता चल रहा है कि उस शख्स ने जो ये कहा ना कि अल्लाह मुझे एक मौका दे दे, तो यहाँ मुराद ये है कि चलो अब दुनिया से जाने के बाद अल्लाह एक दफ़ा फिर इसको दुनिया में जाने का मौका दे दे और वहाँ जाके ये काम कर लें। अल्लाह ताला ने तो इनको मौका दिया था लेकिन उन्होंने माना ही नहीं। अल्लाह ताला कहते हैं अगर हम चाहते तो कोई शख्स गुमराह ना होता, लेकिन हम हर बंदे की फितरत में तौहीद को डालकर हुज्जत पूरी कर चुके, उसकी जबिल्लत उसकी फितरत کائنات اور وحی، یہ چار سورسز ہیں جو بندے کو ہدایت کی طرف مائل کرتے ہیں. ہدا ہا، اس سے پتہ چلتا ہے ہر بندے کی اپنی ہدایت ہے. جیسے یہ میرا اپنا پین ہے نا، اگر تو آپ کا اپنا پین ہے. ہر بندے کی ہدایت اور گائیڈنس الگ ہے. کوئی ایک مشترک چیز میں سب کو پارٹنرز نہیں بنا دیا اللہ تعالیٰ نے کہ آپ پارٹنرز بن جائیں اور آپ ان چیزوں کو لے لیں. ہر بندے کے ہدایت پر آنے کا طریقہ فرق ہوتا ہے. کوئی دکھوں میں ہدایت پا لیتا ہے، کوئی خوشیوں میں شکر کے جذبے سے مغلوب ہو کے ہدایت پا لیتا ہے، کوئی بیماریوں میں ہدایت پا لیتا ہے، کوئی فارغ وقت کا اچھا استعمال کرتا ہے ہدایت پا کر، کوئی اپنی مصروفیات میں سے وقت نکال کر ہدایت پا لیتا ہے. لیکن ہر بندے کے اندر طلب ہے. جیسے بھوک لگتی ہے تو ہمارا اسٹمک مانگتا ہے نا کھانا، پیاس لگتی ہے تو حلق چھلتا ہے، پانی مانگتے ہیں. اس طرح ہر بندے کے اندر طلب ہے، تھرسٹ ہے گائیڈنس کی. یہ تو تھرسٹی لوگ پھر رہے ہیں ہمارے ارد گرد، پیاسے ہیں، اسی لیے اونچی اونچی آواز سے میوزک سنتے ہیں، کانوں کو لگایا ہوا ہے، اسی لیے شراب کے نشے میں دھت رہتے ہیں، اسی لیے زنا سے لذت پانا چاہتے ہیں کیونکہ ان کو اصل ٹیسٹ ملا ہی نہیں. کبھی آپ کو اتفاق ہوا، آپ بڑے بھوکے ہوں، کھانا نہیں ہے پاس، آپ شروع ہو جائیں سنیکس کھائیں، کہیں آپ بسکٹ کا ٹکڑا کھا لیں، پھر آپ تھوڑے چنے کھا لیں، پھر آپ کوئی ایک کھجور کھائیں، تسلی ہوتی ہے نہیں. تسلی کب ہوتی ہے؟ جب آپ صحیح پراپر کھانا کھا لیتے ہیں. بعض دفعہ آپ سنیکنگ کھانے سے زیادہ بھی کر لیتے ہیں لیکن آپ کو فیلنگ ضرور رہتی ہے میں نے کھانا نہیں کھایا. یہ ہے اس وقت ان لوگوں کی کہانی جو مسلمان نہیں اور ان گندی چیزوں سے خود کو بہلا رہے ہیں. یہ سنیکنگ ہے، فاسٹ میوزک، کلبس، ڈانس، فلم، گانا، دس دس ادھر جاؤ، یہ سنیکنگ ہے. اصل ان کو طلب ہے خدا کی. ہم نے روک کے رکھی بھی ان سے اپنے رویوں سے بھی اور اپنی لاپرواہی سے بھی. ہم اس سے اپنے آپ کو دور کر لیتے ہیں تو ان کو بھی دور کر دیتے ہیں، طلب نہیں. اسی طرح یہ حال ان مسلمانوں کا بھی ہے جو قرآن کے بغیر مسلمان بنے ہوئے ہیں. جس نے ابھی قرآن کی یہ لذت چکھی نہیں نا، جس کو یہ مزہ آیا ہی نہیں، جس کی بھوک پیاس اس قرآن کے آگے ایسے دب جاتی ہے جیسے کہ واقعی آپ کولڈ لے لیں تو آپ کی سردی ختم ہو جائے، ایسے لوگوں نے بھی نہیں ابھی اصل لذت چکھی. ان کو پتہ ہی نہیں ہے کہ قرآن پڑھ کے دین پہ عمل کرنا اور دین سکھانا یہ کیا معنی رکھتا ہے، اور خود ہی چار چار چیزیں ادھر ادھر سے سن سنا کے زندگی گزارنا یا آگے دوسروں کی گائیڈنس، یہ مزہ ہی کیا ہے. یقین کریں آپ لوگ شاید اس کو انجوائے کرتے ہیں کہ نہیں، کہ قرآن پڑھنے کا جو آپ کا یہاں وقت گزرتا ہے، اگر آپ کو ہر ٹیسٹ سے آزاد کر دیا جائے، کوئی ٹیسٹ نہیں، کوئی گروپنگ نہیں، کوئی ترجمہ نہیں، کوئی گرامر نہیں، کچھ نہیں، صرف آپ کو یہاں بلا کے یہ کہا جائے، ایک ایسا کورس ہے کہ آ کے آپ نے صرف بیٹھ کے سننا ہے. آپ میں سے کوئی ایسا ہے جس کو برا لگے گا؟ قرآن سننے میں جو ہمیں لذت ملتی ہے اس میں کیا حرج ہے؟ آج بھی اس کا مشاہدہ ہم کرتے ہیں، جب آپ صرف درس 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 کرتے ہیں تو زیادہ لوگ آتے ہیں. آپ ذرا کورس کا لفظ بول دیتے ہیں، آپ ذرا کلاس کا لفظ بولتے ہیں، آپ ذرا کتاب کی بات کر دیتے ہیں، امتحان کی، ٹیسٹ کی بات کرتے ہیں تو لوگ چھٹنے لگتے ہیں. کیونکہ یہ ہماری فطرت میں کہ ہمیں یہ چیز مزہ دیتی ہے. اللہ کہہ رہے ہیں ہم نے دی تھی لیکن زور زبردستی نہیں، لا اکراہ فی الدین. اب یہاں یہ بات اب آپ کے ذہن میں تو بالکل نہیں آنی چاہیے کہ اللہ ذمہ دار ہے لوگوں کے جہنم میں جانے کا. کلام لان جہنم من الجنت والناس اجمعین. اللہ کی مجبوری نہیں ہے کہ اللہ نے چونکہ جہنم بھرنی ہے اس لیے لوگوں کو ہدایت سے دور رکھے. یہ موضوع پیچھے بہت دفعہ ڈسکس کر چکے ہیں. اللہ کی مجبوری نہیں، اس نے ایک چیز رکھی ہے ہمیں نہیں ملتی. چھوٹی سی مثال دل میں اللہ نے بھی ڈالی. مثلاً آپ دیکھیے کہ کمپیوٹرز پہ ہم ریکارڈنگز کرتے ہیں، ایک وہ وقت ہوتا ہے کہ ہم کمپیوٹر میں ہر چیز کو فولڈرز میں ڈالتے ہیں. یہ تفسیر کا فولڈر ہے، یہ تجوید کا فولڈر ہے، یہ سبجیکٹس کا فولڈر ہے، پھر اس کی بکس میں ڈالتے ہیں، جب چاہے مل جاتا ہے. ایک صورت کیا ہوتی ہے، کبھی ایمرجنسیز میں ہم سیو کرتے ہیں، فوراً کمپیوٹر میں ایسے ہی ڈال دیتے ہیں، ہمیں ملتی نہیں وقت پہ، ہے ملتی نہیں. یہ کیفیت ہے، ہدایت اللہ نے ہمارے اندر رکھی ہوئی ہے، وقت پہ ملتی نہیں ہے. جیسے خود فائنڈ کرنا ہے، اندر موجود ہے، بس جا کے اس کے اندر غوطہ زنی کرو تو مل جائے گی. اور جو یہ محنت نہیں کرتے پھر ان کو اللہ نے پیچھے کر دیا، کا فضوق، اب چکھو مزے لو. چکھنے کا لفظ بھی بڑا قابل غور ہے، دو دفعہ اس آیت میں آ رہا ہے. بس چکھو جو تم نے بلایا ہماری ملاقات. کتنی دفعہ بات ہو رہی ہے یہاں ملاقات کی؟ چوتھا نقطہ ہی ہے. چوتھی دفعہ یہاں لفظ اللہ کی ملاقات کا آ رہا ہے. तुम हमसे मिलना नहीं चाहते थे, जो हम भी तुमसे नहीं मिलना चाहते। इन्ना नसीनाकुम, गेट आउट, फॉरगेट इट, भाग जाओ, हमें बिल्कुल नहीं पसंद। यहाँ निसियान का लफ्ज फरामोश करने के लिए आया है, भुला देना, किसी चीज को तर्क करना, नजरअंदाज करना, खास तौर पे जब इसकी निस्बत अल्लाह ताला की तरफ से हो। वहां भूलना और फरामोश करना नहीं मुराद होता, क्योंकि अल्लाह ताला हर ऐब से पाक है। ये नहीं कि नाउज़ बिल अल्लाह की मेमोरी में नहीं रहा, या इस मानों में नहीं कि सबक याद तो किया था भूल गया, ये मानी नहीं है। यहाँ खास तौर पे ये मानी नज़रअंदाज करने में, यानी बहुत कोई बड़ा शख्स है और वह अरे गैरे को नहीं देखता, अल्लाह ताला तर्क कर रहा है, नज़रअंदाज कर रहा है। सूरत हश्र में भी आयत आती है कि फलम्मा नसू, जब वो भूले हमने भी उनको उनकी जाने भुला दी। इसलिए कुफार को कहा जा रहा है, सारी जिंदगी तुमने फरामोश किया, इसी दावत को कबूल नहीं किया, भाग जाओ। जैसे कोई शक्ल ना देखना चाहे किसी की, ऐसे लगता है अल्लाह इनको महरूम करना चाहता है अपनी रहमत से। परवाह ही नहीं की तुमने, सोचे ही कुछ नहीं, तुमने इसको चाय के कप की ऑफर समझा, अपने का नो थैंक्स, तो जाओ भाग जाओ। हम में से हर एक अपने रवैयों को देख सकता है, जो अभी तक कुरान के साथ नहीं जुड़ा, और कितनी बार उसको दावत दी गई कुरान की, आओ सीखो, पढ़ो, समझो, और वो कहते हैं अभी नहीं, तो अल्लाह कहते हैं जाओ, इन्ना नसीना को। कोई मुसलमान होते हुए अपने आप को इस काबिल समझना चाहता है कि क़यामत के दिन अल्लाह ताला उसको इग्नोर करें? 3 दफ़ा कुरान पाक में गालिबन ये आयत आती है, और हदीस में कई जगह कि अल्लाह ऐसे लोगों की तरफ नज़र उठा के नहीं देखेगा, ना उनको पाक करेगा, ना उनका तज़किया करेगा। तो बंदे का मामला जैसा दुनिया में अल्लाह के साथ है, अल्लाह का मामला भी उसी तरह का बंदे के साथ है। हम कमज़ोर इंसान, अपने जैसे इंसान दूसरों के साथ मामला अपनी हिसाब से भड़के ही कर रहे होते हैं, अकड़ में रहते हैं, तो अल्लाह की ज़ात को तो पूरा हक है, उसको तो खूब अच्छी तरह पता है कि क्या करना है। आदम को दुनिया में भेजते ही अल्लाह ताला ने बता दिया था कि देखो दुनिया में भेजा जा रहा है एक ख़ास मकसद के साथ, अगर नहीं करना चाहोगे तो फिर तुम्हारा अंजाम बुरा होगा। अल्लाह ताला से दुआ है कि वो हमें अपना मुहासबा करने वाला बना दे। यह लफ्ज़ अजमईन भी काबिले गौर है, अजमईन पीछे बाकी जगहों में आता है, यहाँ एक ख़ास रंग में कि लअम्लअन्न जहन्नम मिनल जिन्नति वन्नासि अजमईन, इंसानों में से और जिन्नों में सबको डाल दिया जाएगा। मतलब क्या है कि जो इंसान दूसरे इंसानों को देखकर हिदायत से दूर हुए, और जो इंसान उन शैतानों के पीछे लगे जिन्होंने इनको अल्लाह से दूर किया, सबको फिर वहाँ भी इकट्ठा ही रखेगा। चलो आज बैठ के दुख दुख कर लो, क्योंकि वहाँ सुख तो है नहीं, जहन्नम में दुख सुख नहीं करेंगे, दुख दुख करेंगे। अल्लाह महफूज रखे। यहाँ सबक पूरा हुआ। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।